अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज महिला सवाललाई उठान गर्ने क्रममै बुधबारको बिहानी यहाँहरूमा आज उपस्थित भएको छु। आउनुहोस् कार्यक्रममा आज पनि स्वागत गर्छु प्राविधिक साथी मोहन काफ्लेका साथ म चन्दा विष्ट। आज हामी महिलाका लागि भएका कानूनी व्यवस्था र कानूनमा महिलाको पहुँचमा केन्द्रित रहेर कानूनी सहयोग तथा परामर्श केन्द्र ल्याकमा आबद्ध अधिवक्ता पुण्डेशिला दवाडी घिमिरेसँग भएको भेटवार्ता सुनाउन लागेका छौं। सबैभन्दा पहिला त उहाँलाई हामी स्वागत गर्छौ। पुण्डेशिलाजी, हाम्रो यो कार्यक्रम आजका नारीको आजको श्रृंखलामा यहाँलाई म स्वागत गर्छु।
धन्यवाद मलाई बोल्ने मौका दिनुभएकोमा।
कानूनी सहयोग तथा परामर्श केन्द्र ल्याकमा यहाँ परामर्शदाताको रूपमा अधिवक्ताको रूपमा कानूनी सहयोगको लागि निरन्तर रूपमा यहाँहरूको प्रयास जारी पनि छ। हाम्रा दिदी बहिनीहरूले कानूनी सहायता अथवा सहयोग लिँदाखेरि कतिपय कुरा परामर्श दिँदाखेरि पनि उहाँहरूले त्यो नीति नियम बारे थाहा पाउनुहुन्छ, त्यसको प्रक्रिया बारे थाहा पाउँदा पनि हाम्रो धेरै दिदी बहिनीलाई सहयोग पनि पुग्छ र के गर्दा कसो हुन्छ भन्ने कुरा थाहा नपाउँदा एउटा अलमलको स्थिति पनि छ। अहिले पनि हाम्रा दिदी बहिनीहरू कतिलाई कति कठिनाई परिरहेको होला नि, होइन? उहाँहरूले कसरी सम्पर्क राख्ने?
यसको लागि चाहिँ अहिले सबभन्दा सजिलो के छ भने हामीले महिला आयोगसँग मिलेर यो घरेलु हिंसा र लैङ्गिक हिंसाको विरुद्ध चाहिँ महिला आयोगसँग मिलेर सहकार्य गरेर हामीले काम गरिराखेको छौँ। 11:45 उहाँहरूले फोन गर्न सक्नुहुन्छ,
होइन?
टोल फ्री नम्बर हो 11:45 उहाँहरूले फोन गरेर समस्या राख्नु भइसकेपछि कसरी समाधान गर्न सकिन्छ त त्यहाँबाट पहिलो फेज काउन्सिलिङ हुन्छ र उहाँहरू अब कहाँ जान सक्नुहुन्छ नजिकै उहाँहरूले सल्लाह दिनुहुन्छ। अहिले हटलाइन सेवा भनौँ, हाम्रो 11:45 हटलाइन सेवा हामी महिला आयोगसँग मिलेर सहकार कार्यमा हामीले गरिरहेछौँ काम, होइन? उहाँहरूसँगै मिलेर र जस्तो घरेलु हिंसा भएको छ भने घरेलु हिंसाको ऐनले चाहिँ चार ठाउँमा जान सकिन्छ उजुर गर्नलाई भन्छ। पहिलो भनेको स्थानीय तह, स्थानीय तह भनेको आफ्नो ओडा होइन अथवा न्यायिक समिति, अब कहाँ जान सक्नुहुन्छ नजिकैको प्रहरी कार्यालय दोस्रोमा, होइन? अनि तेस्रो भनेको महिला आयोग नै भयो र चौथो भनेको उहाँहरू अदालत। अब कहाँ जान उहाँलाई सजिलो हुन्छ न्याय पाउनको लागि तुरुन्तै घरेलु हिंसा भएमा त्यहाँ जानुहोस् भन्छौँ हामी, होइन? खास गरी घरेलु हिंसाबाट पीड़ित हुने भनेको कि ज्येष्ठ नागरिक हुन् कि भने महिला र बालबालिका हुन्, होइन? अनि त्यस्तो अवस्थामा पुरुषका चाहिँ त्यहाँ आफ्नो नातेदार, आफ्नो पहुँचवाला व्यक्तिहरू र उनीहरूकै घर परिवारका सदस्य हुने भएको हुनाले ओडाबाट चाहिँ मिलाउने अथवा धम्क्याउने प्रयास बढी हुन्छ भन्ने गुनासो सुन्यो भने चाहिँ हामी प्रहरीमा जानुहोस् भन्छौँ, होइन? अथवा तपाईँ यसरी अदालतै जान सक्नुहुन्छ भनेर बताउँछौँ। फोनबाट पनि सहयोग गरिरहेका
आज हाम्रा दिदी बहिनीहरूले कानूनका नीति नियम व्यवस्थाका सम्बन्धमा जान्नै बुझ्नै पर्ने कुरामा अन्तर्निहित रहेर अधिवक्ता पुण्यशिला दवाडी घिमिरेसँग यो भेटवार्ता गरिरहेको छ। उहाँ कानूनी सहयोग तथा परामर्श केन्द्र ल्याकमा आबद्ध भएर परामर्शदाताको रूपमा अधिवक्ताको रूपमा काम कार्य गरि पनि रहनु भएको छ। र पुण्यशिलाजी, हामी भन्नै पर्दाखेरि हाम्रो दिदी बहिनीहरूलाई बढीभन्दा बढी हाम्रो यहाँले भन्नुभयो ज्येष्ठ नागरिक बालबालिका पीड़ित हुनुहुन्छ भनेर, यो अधिकार प्राप्तको लागि, न्यायमा पहुँचको लागि, कानूनी सेवाको लागि कानून सम्बन्धी हरेक नागरिक सचेत हुनुपर्छ, थाहा पाउनुपर्छ भनेर भनिएको छ। तर सबैभन्दा बढी हाम्रा ज्येष्ठ नागरिकहरू, दिदी बहिनीहरू, बालबालिकाहरू यसबाट नै अनभिज्ञ हुनुहुन्छ कानूनी सेवा र व्यवस्थाका बारेमा, होइन?
सबभन्दा चाहिँ जान्नुपर्ने भनेको के हो भने हिंसा सहेर बस्नु हुँदैन। हाम्रो समाजमा कस्तो छ भने श्रीमानले एक थप्पड हान्नु, होइन, श्रीमानले गाली गर्नु भनेको चाहिँ त्यो श्रीमानको अधिकार हो भन्ने कुरालाई हामीले लिन्छौँ नि त, तर त्यो होइन। कुनै पनि व्यक्तिले चाहिँ आफूले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ, होइन? उसले चाहिँ उसलाई कुटपिट गर्ने, उसलाई धम्काउने, मानसिक हिंसा दिने चाहिँ व्यवहार गर्नु हुँदैन। यस्तो व्यवहार चाहिँ अपराध हो भन्ने कुरा नै बुझेका छैनन् क्या। अर्को के छ भने लोग्ने स्वास्नीको झगडा अथवा श्रीमानले श्रीमतीलाई कुटेकोमा चाहिँ थर्ड पर्सन, अब सासु ससुरा, छिमेकी, छर छिमेकीले चाहिँ हातै हाल्दैनन्, त्यहाँ कुरै सुन्दैनन् कि। लोग्ने स्वास्नीको झगडा परालको आगो भने जुन उखान छ नि हाम्रो, त्यो उखानले गर्दाखेरि चाहिँ के भयो भने श्रीमानले जे पनि गर्न सक्छ भन्ने भयो क्या। लोग्ने स्वास्नीको झगडामा बोल्नु हुँदैन भन्ने कुराले गर्दा धेरै महिलाहरू पीडित भएका छन्, तर त्यो होइन। हिंसा सहेर बस्नु भनेको यो अपराधलाई चाहिँ प्रशय दिनु हो।
जब त्यहाँ हिंसा हुन्छ भने त्यो श्रीमान र श्रीमती बीचको मामला रहँदैन, त्यहाँ जो कोही कसैले पनि आवाज उठाउन सक्छ किन भनेर प्रश्न राख्न पाउँछ होइन?
एकदमै, किनभने अहिले घरेलु हिंसा तथा कसुर सजाय ऐन 2066 सालमै आइसक्यो होइन, अहिले 10-11 वर्षको बीचमा पनि हाम्रो समाजमा यसलाई अपराधको रूपमा लिँदै लिएको छैन। यो जनचेतनाको कमी हो। अब जनचेतना फैलाउने काम भनेको त अब एनजिओले मात्र गरेर हुँदैन, सरकारको नै काम हो होइन। अब अहिले ओडामा हेर्नुहोस् बजेट कति गएको छ भने महिला र बालबालिकाको लागि, तर त्यो बजेट जति सबै कहाँ खर्च भएको छ त बाटोमा, महिला पनि त हिँड्छन् नि भन्दै बाटोमा खर्च गरेका छ,
खाने पानी धारा बनाउने बाटोहरूमा
त्यस्तोमा खर्च भएको छ, तर त्यो पैसालाई चाहिँ यस्ता ऐनहरू जुन महिला र बालबालिकासँग सम्बन्धित ऐनहरू को जानकारी गराउने, कानुनको जानकारी गराउने अवेरनेस प्रोग्राममा खर्च गर्ने हो भने चाहिँ धेरै नै महिला तथा बालबालिकाहरू होइन ज्येष्ठ नागरिकहरू चाहिँ लाभान्वित हुनुहुन्थ्यो होला होइन।
हजुर, यति बेला हामी भन्न चाहन्छौँ यदि हाम्रो यो प्रस्तुति सुनिरहनु भएको छ भने स्थानीय तह समूहमा समुदाय स्तरमा जहाँ जता घर परिवार अथवा कसैले सुन्नु भएको छ भने तपाईँको आफ्नो ओडा कार्यालयहरूमा महिलाको लागि भनेर कति बजेट आएको छ तपाईँले जान्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ, र त्यो बजेट केमा खर्च भइरहेको छ भन्ने जान्ने अधिकार पनि सबै आम नागरिकलाई छ। हाम्रा दिदी बहिनीहरू जो समूहमा आबद्ध हुनुहुन्छ उहाँहरू समगत रूपमा गएर पनि बुझ्न सक्नुहुन्छ, र त्यो जुन महिलाको लागि भनेर जुन बजेट आएको छ त्यो सचेतना कार्यक्रममा खर्च मात्र भयो भने जस्तो कानूनी सेवा के छ त, महिलाको लागि कानूनी व्यवस्था के भएको छ त, अधिकारको लागि के गर्नुपर्छ, यी यस्ता कुरा जुन कानूनको कुरा हामीले जान्नै बुझ्नै पर्छ भन्ने छ, मलाई कानूनको कुरा थाहा छैन भनेर त्यो छेम्मे पनि हुँदैन भन्न पनि पाइँदैन भनेपछि यी यस्ता कुराहरूमा अलिकति मात्र हामीले सचेत गराउन सक्यौं भने पनि त्यहाँबाट धेरै हाम्रा दिदी बहिनीहरूलाई चाहिँ धेरै नै सहज हुने पनि देखिन्छ नि होइन पुण्यशीलाजी?
कि उहाँहरूले आफूमाथि भएको हिंसालाई चाहिँ म माथि हिंसा हुँदैछ भन्ने कुरा पनि थाहा पाउनु भएको छैन कि, मैले भने नि श्रीमानले कुट्नु होइन, अब बाउ दाजुहरूले कुट्नु, सासू ससुराले कुट्नु, अथवा ज्येष्ठ नागरिकलाई पनि बुहारीले सासूलाई थानाम गाली गर्नु, मानसिक यातना दिनु, यो चाहिँ अपराध हो भन्ने कुरा नै उहाँहरूलाई थाहा छैन क्या। अनि त्यसले गर्दाखेरि के हो भने अपराध भन्ने थाहा नपाइसकेपछि मलाई बिहा गरेर दिइसक्यो, मैले चाहिँ अब यसको कुटाइ सहनु पर्छ, मैले माइतीको इज्जत राख्नुपर्छ भनेर जुन एउटा इज्जतको लागि चाहिँ उहाँले त्यो महिलाले चाहिँ के गर्नुहुन्छ भने सहँदै आउनुहुन्छ के। अनि त्यो गर्दाखेरि अर्को चाहिँ के छ भने अहिले समाजमा व्याप्त होइन, मैले यो मुद्दा हेर्दा मेरो यो ल्याकमा 21 वर्षको मेरो अनुभवमा चाहिँ मुद्दा हेर्दाखेरि मैले के थाहा पाएँ भने दोस्रो भनेको चाहिँ महिलामाथि हुने हिंसामा चाहिँ अब बिहा गरेर श्रीमानको घर आयो बिहा दर्ता नगरिदिने, बच्चाहरू जन्मियो जन्म दर्ता नगरिदिने, किन रे भन्दाखेरि अंश माग्छ रे, हेर्नुहोस् है त्यो उसको राइट हो, त्यो उसलाई चाहिन्छ भन्ने कुरा नै छैन, जन्म दर्ता नगरिदिने बिहा दर्ता नगरिदिने गर्नुहुन्छ होइन।
बिहा दर्ता जन्म दर्ता र नागरिकता यो आत्मसम्मानको एउटा अधिकार पनि हो, त्यसलाई चाहिँ एकदमै बुझ्नुपर्छ, र यो अहिले आवश्यक छैन होला तर भोलि गएर जुनसुकै कानूनी प्रक्रियामा जाँदाखेरि कानूनले प्रमाण हेर्छ होइन पुण्यशीलाजी?
एकदमै प्रमाण हेर्छ होइन। अब हामीलाई पनि कस्तो समस्या हुन्छ भने बिहा गरेर 15-16 वर्ष भइसक्या हुन्छ, बच्चाहरू 10-11 वर्ष अथवा 12-15 वर्षका बच्चाहरू भइसक्या हुन्छन्, न उहाँसँग नागरिकता हुन्छ, न उहाँसँग जन्म दर्ता हुन्छ, न बिहा दर्ता हुन्छ, अनि के पनि कागज हुँदैन, उहाँहरू घरबाट निकालेर अथवा पीडामा परेर हिंसामा परेर आइपुग्नुहुन्छ। अनि त्यसपछि अब हामीलाई मुद्दा दिनको लागि अहिले अदालतले के गर्छ भने मुद्दा दिनको लागि चाहिँ एउटा केही उसको परिचय पत्र अथवा नागरिकता जन्म दर्ता बिहा दर्ता नभइकन मुद्दा दर्ता हुँदैन, अनि हामीलाई यति समस्या पर्छ कि यस्ता कागजातहरू भनेको बिहा गर्ने बित्तिकै बनाउनलाई पहल गर्नुपर्छ, त्यो जन्म दर्ता बिहा दर्ता मात्र गरिदिनु भयो, बच्चा जन्मियो भने जन्म दर्ता मात्र गर्नलाई पहल गरिदिनु भयो र बनाइदिनु भयो भने पनि यसले धेरै नै सहयोग पुग्छ।
र अर्को कुरा भनेको हाम्रो दिदीबहिनीहरू जब हिंसामा पर्नुहुन्छ अनि त्यसपछि कानुनी पहुँचको लागि कानुनी न्यायको लागि जाँदाखेरि हाम्रा दिदीबहिनीहरूले जान्नु बुझ्नुपर्ने कुराहरू के हो जस्तो लाग्छ? कतिपय डकुमेन्टेसन ए यो पनि चाहिन्छ र ल मलाई त थाहा थिएन यस्तो पनि हो र भनेर भन्नुहुन्छ नि होइन, साँच्चै त्यसको त्यो
त्यसको लागि चाहिँ अब हामीले के चाहिँ भन्नुपर्छ भने जुनसुकै घर परिवारमा होस् राम्रो हुनेजेल चाहिँ हाम्रो दिदीबहिनीहरू पनि के गर्नुहुन्छ भने मेरो राम्रो छँदैछ मलाई यो डकुमेन्ट किन चाहियो भन्ने हिसाबले बस्नुहुन्छ होइन, तर त्यो होइन। यदि तपाईँ बिहा गरेर जानुहुन्छ भने तपाईँलाई बिहा दर्ता होइन तपाईँले लिनुपर्ने तपाईँको महत्त्वपूर्ण कागजात भनेको बिहा दर्ता, अनि बच्चा जन्मियो भने जन्म दर्ता, नागरिकता होइन। अब कतिले माइतीबाट नागरिकता लिएर जानुभएको छ भने त नागरिकता डोराएर बनाइरहन आवश्यक भएन, तर बिहा दर्ता गर्न आवश्यक भयो त्यस्तो अवस्थामा होइन। बिहा दर्ता गर्न मान्दैन भने चाहिँ के गर्नुपर्छ भने स्थानीय निकायमा गएर आफ्नो ओडामा गएर हाम्रो बिहा दर्ता गर्नको लागि मेरो श्रीमानलाई बोलाइदिनुहोस् मेरो बिहा दर्ता गर्नको लागि सहयोग गरिदिनुहोस् भनेर भन्नु पर्यो होइन. सबभन्दा महत्वपूर्ण डकुमेन्ट भनेकै हाम्रो बिहा दर्ता र जन्म दर्ता हो. अर्को चाहिँ के हुन्छ भने कति प्रपर्टी छ आफ्नो घरमा, कुन कुन खेत आफ्नो हो, कुन कुन बारी आफ्नो हो भन्नेसम्म पनि थाहा हुँदैन कि होइन. अब अदालतमा मुद्दा त हालिदिन्छौँ, मुद्दा हालिदिइसकेपछि के हुन्छ भने उनीहरूले सम्पत्ति देखाउँछन् कति किता त देखाउँदै देखाउँदैनन् उहाँहरूलाई थाहा नै हुँदैन क्या. अब अदालतले त देखाएको सम्पत्तिबाट अंश दिने भएको हुनाले त्यो पनि थाहा पाएर राख्नु भयो अथवा कुनै बेलामा लाल पूर्जाका फोटोकपी अथवा तिरो तिरेको रसिदहरू यस्तो भेटाउनु भयो भने पनि त्यसलाई पनि प्रमाणको रूपमा उहाँले राख्नुहुन्छ क्या. पछि मलाई काम लाग्न सक्छ भनेर तर के भन्नुहुन्छ थाहा छ, मलाई मेरो सासु ससुराले राख्नु दिनुभएको थियो लाल पूर्जा, नराम्रो हुन थालेपछि माग्नु भयो, मैले दिएँ, मसँग केही छैनसम्म भन्नुहुन्छ कि हाम्रो दिदी बहिनीहरू. यस्ता कागजातहरू जुन तपाईँले भेट्टाउन सक्नुहुन्छ अथवा तपाईँको हातमा पर्छ त्यस्ता कागजातहरूलाई पनि तपाईँले सुरक्षित राख्न सक्नुहुन्छ. र त्यस्तै गरेर अर्को भनेको अब तपाईँलाई कुटपिट भयो अथवा तपाईँलाई गाली गलौज भयो, हिंसा भयो भने तपाईँले नजिकैको प्रहरीमा उजुर गर्नुभएको छ अथवा नजिकैको कुनै ठाउँमा स्थानीय तहमा उजुर गर्नुभएको छ भने त्यो उजुर गरेका निवेदनका फोटोकपी पनि तपाईँले राख्नुपर्छ. त्यो चाहिँ किनभने पछिलाई प्रमाण हुन्छ कुन मितिमा तपाईँले दिनुभएको थियो, कुन मितिमा उजुर गर्नुभएको थियो, कुन मितिमा तपाईँलाई मिलाएर पठायो भने त्यो चाहिँ अदालतमा जाँदाखेरि त्यसलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिइन्छ. र त्यसैले चाहिँ तपाईँको तपाईँमाथि हिंसा भएको थियो कि थिएन, तपाईँमाथि हिंसा भएको हो कि होइन र के चाहिँ भयो हिंसाको निदानको लागि भन्ने कुरा पनि देखाउँछ होइन. मुखले भनेर मात्र त ममाथि बारम्बार हिंसा भइरहेछ भनेर मुखले भनेर मात्र त अदालतले पत्याउँदैन, कागज पत्र देख्नु पर्यो होइन.
कुनै पनि प्रक्रियामा जानको लागि सहज अवस्थामा अथवा असहज अवस्थामा दुवै अवस्थामा विवाह दर्ता र जन्म दर्ता असाध्यै महत्वपूर्ण छ. हाम्रा दिदी बहिनीहरूले यति मात्र कुरा बुझिदिनु भयो भने पनि सहज हुने देखियो. यो समय रेडियो नेपालबाट कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने कानूनी व्यवस्था र महिलाको कानूनमा पहुँचमा केन्द्रित रहेर आज हामी अधिवक्ता पुण्डेशीला दवाडी घिमिरेसँग कुराकानी गरिरहेको छौं जो 21 वर्षदेखि निरन्तर रूपमा यो कानूनी क्षेत्रमा क्रियाशील हुनुहुन्छ र कानूनी सहयोग तथा परामर्श केन्द्र ल्याकमा आबद्ध पनि हुनुहुन्छ. र अर्को कुरा पुण्डेशीलाजी, यहाँसँग कुराकानी गरिरहँदाखेरि फेरि भन्न मन लागेको, कतिलाई लाग्न सक्छ महिलाको हक अधिकार पहुँच सहभागितामा केन्द्रित रहेर कार्यक्रम सुनाउँदाखेरि यो दिदीबहिनीहरूको लागि मात्र हो, यो महिलाहरूको लागि मात्र हो, कति महिलाहरूको लागि बोलेको अथवा कति महिलाहरूको अधिकारको लागि आवाज उठाइरहेको भन्ने लाग्न सक्ला. तर अहिले पनि बढीभन्दा बढी हाम्रा दिदीबहिनीहरू महिलाहरू नै पीड़ित भएको देखिएकोले पनि यी कुराहरू आवश्यक परिरहेको छ र घरेलु हिंसा सम्बन्धी जुन कानूनी व्यवस्था छ त्यो कानूनले चाहिँ घरभित्र कुनै पुरुष सदस्यलाई महिला सदस्यबाट यदि पीड़ा पुगेको छ, यदि हिंसा भोग्नु परेको छ भने कानूनी उपचार पुरुषको लागि पनि त्यो व्यवस्था छ भनेपछि
हाम्रो सोच कस्तो छ भने घरेलु हिंसा तथा कसर सजाय ऐन भनेको महिलाको हितको लागि मात्र आएको ऐन हो भनेर सोच छ कि. तर त्यो होइन, घरेलु हिंसा कसर सजाय ऐनले चाहिँ महिला पुरुष भने नि ज्येष्ठ नागरिक जोसुकै हुन् होइन, आफ्नो घरभित्रका सदस्यहरू एक सदस्यले अर्को सदस्यमाथि गरेको हिंसालाई चाहिँ बुझ्नुपर्छ र यिनीहरू जो पनि जान सक्छन् भन्ने हो. र अघि चन्दाजीले भन्नुभयो जस्तै यो महिलामाथि मात्रै हिंसा हुन्छ भनेर खालि महिलाका मात्र कुरा गर्छन् भन्ने कुरा जुन गर्नुभयो त्यो गर्छन्, तर त्यो यसको मतलब हामीले यो भन्न खोजे होइन कि पुरुषहरू हिंसामा पर्दैनन् भनेर भन्न खोजे होइन. 90% महिला हिंसामा पर्छन् भने 10% मात्र पुरुषहरू हिंसामा परेका भेट
अहिलेको
अवस्थामा होइन. त्यसले गर्दाखेरि धेरै मात्रामा महिला हिंसामा परेको हुनाले महिला हिंसाका कुरा चाहिँ हामीले उठाउनु परेको हो क्या.
हजुर,
जो बढी मात्रामा पीड़ित छ उसको नै पीड़ालाई पहिलो सम्बोधन गर्नुपर्ने राज्यको दायित्व पनि हो र हामी जस्ता जुन न्यायमा पहुँचमा काम गर्ने अधिकार कर्मीहरूको पनि त उद्देश्य त यही हो नि होइन.
जस्तो हाम्रो छोरीहरूको लागि अहिले हिजो त्यस्तो कानूनी व्यवस्था थिएन, तर अहिले आएको जुन कानूनी व्यवस्था छ त्यसलाई टेकेर हाम्रा छोरीहरूले हाम्रा दिदीबहिनीहरूले कानूनी सेवा लिन सक्नुहुन्छ, कानूनमा भएको व्यवस्था त्यो अधिकार प्राप्त गर्न सक्नुहुन्छ. तर कतिपय हाम्रा दिदीबहिनीहरूलाई अथवा घर परिवारलाई त्यो कुरा नै थाहा छैन भनेपछि के कस्ता नयाँ व्यवस्थाहरू आएको छन् हामी त्यो पनि सुन्न चाहन्छौ.
मुख्य चाहिँ के हो भने एक नम्बरमा त अहिले छोराले छोरीले पनि अंश पाउने भयो होइन, र यो 75 साल भदौ 1 गते भन्दा पछाडि विवाह गरेका छोरीहरूले पनि दाजुभाइ सर विवाहित दाजु के दाजुभाइ सर विवाहित छोरीले पनि अंश पाउने भयो नयाँ व्यवस्था चाहिँ होइन.
हजुर,
विवाहको आधारमा विभेद नहुने भयो
विवाह गरेपछि छोरीले अंश पाउँदैन भन्ने जुन व्यवस्था थियो त्यो हिजोको दिनमा आज छैन,
एक गतेबाट छैन होइन। त्यसपछि बिहा गर्ने छोरीहरूले पनि छोरा छ नै अंश पाउने भए उनीहरू पनि बाउको पैतृक सम्पत्तिका उत्तराधिकारी भए होइन। पहिलो त्यसले एकदम राम्रो गर्यो किनभने नत्र अपुतालीले साह्रै भाथ्यो होइन। अनि दोस्रो अब राम्रो भनेको अर्को के भने महिलासँग सम्बन्धित कानुनहरूमा जति विभेद थिए तिनीहरू लगभग भनौँ न धेरै जसो चाहिँ संशोधित हुँदै आएका छन् होइन। महिला विपन्न असहाय असक्षम र लक्षित वर्गका लागि त्यस्ता वर्गको लागि पनि अब राम्रो गरेको छ अहिलेको कानुनले। श्रम क्षेत्रमा काम गर्नेहरूको महिला समान रोजगारी समान पारिश्रमिकदेखि लिएर का कुराहरू लिएर उनीहरूलाई पनि राम्रो व्यवस्था गरेको छ। ती महिलाले सम्बन्ध विच्छेद गर्न चाहन्छन् भने होइन उनले चाहिँ त्यो एउटा सम्बन्ध विच्छेदको नि ग्राउन्ड छ। जस्तो श्रीमानले दोस्रो बिहा गरेमा अथवा श्रीमानले अर्को केटीसँग यौन सम्बन्ध राखेको थाहा पाएमा खाना नलाउन नदिकन घरबाट निकाला गरेमा तीन वर्षसम्म लगातार छुट्टी भिन्न बसेमा र महिलाको जिउ ज्यान नै जाने गरी ठुलो प्रपञ्च गरेमा होइन यो अवस्थामा चाहिँ सम्बन्ध विच्छेद गर्न सक्नेछ भनेर भनेको छ। र सम्बन्ध विच्छेद गर्दाखेरि उनले चाहिँ महिलाले अंश माग गर्न सक्छिन्, माना चामल माग गर्न सक्छिन् होइन, छोराछोरी म आफैसँग राख्छु भन्न सक्छिन्, सम्बन्ध विच्छेद गर्दाखेरि अंश माग्नको लागि कानुनले रोक्दैन होइन, ताइदाती फाँकबारी मगाएरै अंश बन्डा गर्नुपर्छ भन्ने व्यवस्था गरेछ। र उनले अंश सम्बन्ध विच्छेद गर्दाखेरि त्यो घर छोडेर हिँड्नु पनि पर्ने अवस्था छैन, घरमै बसेर पनि म सम्बन्ध विच्छेद गरेर मेरो अंश लिन सक्छु भन्न सक्ने अवस्था छ भन्ने कुरा चाहिँ अहिले कस्तो छ भने सामाजिक सञ्जालमा चाहिँ आफ्नो व्यक्तिगत विवरण के नाम ठेगाना अथवा भनौँ म फलानु ठाउँमा जाँदैछु म फलानु ठाउँबाट आएँ म घरमा एक्लै छु भन्ने कुराहरू स्ट्याटस जुन राख्छन् नि त्यो राख्नाले पनि बढी मात्रामा पीडित भएको भेटिएको हुनाले सामाजिक सञ्जालमा पोस्ट गर्दा कहाँ जान लागेको अथवा एक्लै घरमा भएका जस्ता कुराहरू कहिले पनि पोस्ट नगर्नुहोस् र अपरिचित व्यक्तिलाई चाहिँ आफ्नो नाम ठेगाना फोन नम्बर के पनि नदिनुहोस्।
नितान्त व्यक्तिगत कुराहरू चाहिँ राख्नु भएन सामाजिक सञ्जालमा, के राख्ने के नराख्ने सचेत पनि हुनुपर्छ सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि। र फेरि पनि भन्न मन लागेको छ पुण्यशिलाजी तपाईँसँगको यो कुराकानीमा आज अधिवक्ताको रूपमा जाँदा जाँदै हाम्रा आजका नारीहरूलाई के भन्नुहुन्छ?
म आजका नारीहरूलाई के भन्छु भने आफूमाथि भएको हिंसालाई कहिले पनि नसहनुहोस् र तपाईँलाई यदि कसैले हिंसा गर्छ भने आफ्नो साथीहरूसँग अथवा आफ्नो नजिकको मित्रसँग आफ्नो आमा बाउसँग अथवा कोसँग तपाईँले सेयर गर्न सक्नुहुन्छ सेयर गर्नुहोस् होइन, ताकि तपाईँमाथि भएको हिंसा उजागर गर्न सकियोस्, हिंसाको विरुद्ध डटेर लाग्नुहोस्,
हिंसा विरुद्ध आवाज उठाउँ, हिंसा विरुद्ध आवाज उठाउनको लागि प्रतिबद्ध पनि हौं। तपाईँको घर परिवारमा मात्र होइन छर छिमेकमा अथवा साथीभाइ बीच अथवा समाजमा पनि कहीँ कतै हिंसा भएको छ भने त्यसको समाधान के हुन सक्छ त्यसको लागि पनि हामीले खोज
यो फलानाको घरको हिंसा हो अथवा लोग्ने स्वास्नीको झगडा हो भनेर नबस्दिनु होला।
कानूनका सम्बन्धमा जान्नु बुझ्नु पर्ने कुराका सम्बन्धमा केन्द्रित रहेर जुन जानकारी गराइदिनु भयो यसको लागि रेडियो नेपाल परिवारकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
मेरो तर्फबाट पनि तपाईँले मलाई मौका दिनुभयो धन्यवाद।
विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूति तपाईँले महिला सभालाई उठान गर्ने क्रममै महिलाका लागि भएका कानूनी व्यवस्था र कानूनमा महिलाको पहुँचमा केन्द्रित रहेर आज हामीले अधिवक्ता पुण्यशिला दवाडी घिमिरेसँग भएको भेटवार्ता यहाँहरूमा आज राख्यौं। कहीँ कतै तपाईँलाई हिंसा भएको छ हिंसामा पर्नु भएको छ भने तपाईँले टोल फ्री नम्बर 1145 सम्पर्क गर्न सक्नुहुन्छ, आफ्नो नजिकको ओडा कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ, प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ। यदि एकदमै तत्कालै खबर गर्नुपर्ने हो भने प्रहरीको हेल्पलाइन 100 पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। र हाम्रा दिदी बहिनीहरूले कानूनका कुराहरू जान्नको लागि चासो देखाउनुहुनेछ र यस सम्बन्धी केही जानकारी हासिल गर्नुहुनेछ भन्ने पनि हामीले त्यो अपेक्षा पनि लिएका छौं। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक साथी मोहन काफ्लेसँगै म चन्दा विष्ट पनि विदा माग्छु। अर्को साता फेरि हामी महिला सवालको कुनै अर्को विषयलाई उत्थान गर्नको लागि कार्यक्रम आजका नारी मार्फत यहाँहरूमाझ उपस्थित हुने नै छौ। आजको लागि विदा माग्छु। नमस्ते।
जागौं नारी चिनौ हामी आफ्नो स्वाभिमान, जागौं नारी चिनौ हामी आफ्नो स्वाभिमान।